देखिए, इस्लाम का गलबा अरब तक हो गया था। बैरूने अरब यानी अरब से बाहर इस्लाम के जाने का आगाज तबुक में हुआ था। रोमन्स के खिलाफ एक जंग हुई। नबी, मैं सिर्फ आपको खुलासा दूंगी, डिटेल्स में नहीं, इसलिए कि उससे जहन और भटकेगा। सिर्फ आप इस स्नैरियो को समझ लीजिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम को उस दौर की सुपर पावर की तरफ से धमकियां मिल रही थी कि हम तुम्हें मिटा देंगे, हम जंग करेंगे, हम तुम्हारे खिलाफ बातें करेंगे। अब इसके बाद दो में से एक अल्लाह काम अल्लाह के नबी को करना पड़ता। एक तो यह कि ये हमें माफ कर दो, हम तुम्हारे जुथरी करेंगे, यानी पीपल लिक द बूट दे किक्स देम वाला हाल, कि तुम हमें जो भी कहोगे हम तुम्हारी पॉलिसीज मानेंगे। दब जाते। नुकसान क्या था कि वो जो थे वो और ज्यादा मुसलमानों पे हमला करने की कोशिश करते। दूसरी सूरत थी शेर बनो, आंखों में आंखें डालो, चलो तुम आते हो हम भी आते हैं, नो प्रॉब्लम। अगर तुम तैयारी कर रहे हो हमें बता दो कब मिलना है, कहाँ, हम भी मिलते हैं। जब नबी सल्लम को सुपर पावर की तरफ से ये खबरें मिलती गई तो आपने डिसीजन क्या लिया? ओपन, बिल्कुल क्लियर कट, अपने साहबा को बिठाया और कहा कि चलो तुम ऐसे करो कि तैयारी करो, हम तबुक के लिए जाएंगे। किसी गैर मुस्लिम को आज इतनी बात कहने की अगर जुर्रत मिल गई है कि हम तुम्हारी तरफ आ रहे हैं, तो ये ना हो कि ये रस्म पड़ गई, कल दूसरा कोई गैर मुस्लिम चल पड़े, तो ये छोटी सी मदीना की रियासत जो बेचारी चार चार दिन की पैदावार है, इसका क्या होगा? यानी अल्लाह के नबी ने कुफर का सर तोड़ने के लिए और इस्लाम का मिजाज दिखाने के लिए लश्कर तैयार करवाया। इंतहाई गर्मी के दिन थे, खड़ी फसलें थी, सारे साल की कमाई थी। कहत के दिन थे, सारे साल के बाद फसल कुछ उगती तो फिर उसके बाद उम्मीद होती कि किस तरह से ये काम होगा। लेकिन अल्लाह के नबी ने उस मौके पे जिहाद को फर्ज आइन कहा। देखिए, अल्लाह के रास्ते में निकलना, कौन कब निकले, ये काम मैं और आप या कोई ऑर्गेनाइजेशन नहीं करेगी, ये इस्लामी हुकूमत करती है। आज के दौर में इसके बारे में बहुत मिसकंसेप्शंस हैं, इसको भी क्लैरिफाई करने की जरूरत है। लेकिन थोड़ी सी बात जो मिजाज की समझ लीजिए कि जब इस्लाम अपनी असल के साथ दुनिया में आ जाता है तो फिर सारे फैसले मुसलमान हुक्मरान करते हैं। आज भी पूरी दुनिया में यूनिवर्सली कोई एक मुस्लिम ऑर्गेनाइजेशन होनी चाहिए जो पूरी दुनिया के मुसलमानों को रिप्रेजेंट करेगी, फिर वो सारे फैसले करेंगे। तो जिहाद की कॉल नबी की तरफ से थी। ये दो तरह की होती है, एक होती है कुछ लोग भी निकल आए तो दैट्स ओके, और एक होती है सबको निकलना। पहली जंग इस्लाम की जो गजवत बदर हमने पढ़ी सूरत अनफाल में, ये पहली किस्म थी। कुछ भी आ जाए, एक सिंपल सी आपने ऑफर दी कि भाई ख्याल है कि एक काफिला गुजर रहा है, चलो जाके देखते हैं, रास्ते में रोक के देखते हैं, 313 उठ के चल पड़े। ये ऐसे जैसे आप सब बैठे हुए ना, तो कह दिया जाए कि कुछ वॉलंटियर्स दरकार हैं, अगर आप में से कुछ लोग रोक सकें तो बाद में रुक जाए, हमने क्लीनिंग करनी है। अब आप में से जो कर सकता है फारिग है, जिसका घर खराब नहीं होगा, बच्चों को प्रॉब्लम नहीं, आप रुक जाएंगे, दैट्स फाइन, नो प्रॉब्लम। ये भी एक हालात है। लेकिन अल्लाह ना करे कोई ऐसी इमरजेंसी यहाँ लग जाए कि हम सबको ही कहा जाए कि आप सबको ये काम करना है, तो इसको फर्ज आइन कहते हैं। गज़वे तबूक फर्ज आइन थी। अल्लाह के नबी ने कहा कोई नहीं रुकेगा घरों में, सब चलेंगे। अब ये वो वक्त था जो सहाबा के ईमान का इतना सख्त इम्तिहान था, जो पीछे हम पढ़ चुके हैं, 9 मोहब्बतों का, गुर्बत, गर्मी, और सबसे बड़ी बात है कि सफर दूर का। ये ऐसे ही है कि जैसे हम यहाँ बैठे हुए इस जगह, तो हमें कोई कह दे कि चलिए वेम्बले तक चलते हैं और जाके जरा वहां लोगों को दीन की दावत देते हैं, मेरा ले बहुत सारे साथी चल पड़ेंगे कि चलिए मौसम भी अच्छा है, थोड़ी सी वॉक भी हो जाएगी। गाड़ी में जाएंगे तो 100 दफा चले जाएंगे, जो वॉक करेंगे खुशी से वॉक कर लेंगे, कोई कुछ भी कर ले। लेकिन अगर यहाँ बैठे हुए हम सबको कहा जाए कि यहाँ से, कोई मिसाल दे दी हूँ, ईमान के मुताबिक ही दूं ताकि आपको बहुत ज्यादा झटका ना लगे, कोई आपसे मुझे कहे कि हम सब यहाँ से उठते हैं और चले ईस्ट लंडन तक चलते हैं, वहां हमने आज जाके लोगों को दीन की दावत देनी है, तो बहुत सारे लोग छट जाएंगे, गाड़ियां नहीं है, कैसे जाएंगे, रोड बहुत है, दूर सफर नहीं करते, ये है, रोजा है, दिस एंड देन, कई बहुत सारे जेन्युइन मसाइल भी होते हैं और कुछ सोचे भी होते हैं। गजवे तबूक में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा सबको जाना है। अल्लाह के नबी को पता था उनकी मजबूरियां, हालात पता थे। अब इसके बाद क्या हुआ कि सब चल पड़े, घर खाली होने लगे। लोगों ने कहा कि अल्लाह के नबी ने कहा दूर और पैदल थोड़े से ऊंटते जिन पे चल के जाना था। अब अगली आयतों से साथ साथ हम मंजर देखते जाएंगे, लेकिन यहाँ जरा एक डांट सुनिए। और ये अगर आज के दौर में अल्लाह के नबी मौजूद होते तो वल्लाह ही आयत शायद दोबारा नाजिल हो जाती आपके ऊपर। और इस आयत को पढ़ते वक्त आपने एक दफा नहीं 3 दफा जी लिखना है, या अय्युहल्लज़ीना आमनू, बोलिए मुझसे जी अल्लाह ताला। مالکم اذا قیل لکم، تمہیں کیا ہو گیا ہے کہ جب تم سے اللہ کی راہ میں نکلنے کا کہا جاتا ہے تو تم زمین سے چمٹ کر رہ گئے؟ زمین سے چمٹنا یہاں کیا ہے؟ دنیا کے تقاضے، دنیا، میٹیریلسٹک مادہ پرستی، دنیا کے فائدے. تمہیں دنیا کتنے کام ہے کہ ساقل تم ملا لڑتی. ہاں، اردی تم بالحیات دنیا من الاخرہ، کیا تم نے آخرت کے مقابلے میں دنیا کی زندگی کو پسند کر لیا؟ کوئی بھی کام ہے، اگر کوئی بھی مجبوری ہے تو وہ دنیا کی. تو سن لو، فما متاع الحیات دنیا فی الاخرہ، تو تمہیں معلوم ہو کہ دنیا کی زندگی کا یہ سب سر و سامان آخرت میں بہت تھوڑا نکلے گا. تم اس کو بہت سمجھ رہے ہو نا، وہاں جا کے دیکھو گے یہ بہت تھوڑا ہے. کیسے؟ اب دیکھیں اس لفظ کے اوپر غور کریں، یہ نہیں کہا کہ دنیا کے مقابلے میں آخرت تھوڑی ہے، کہا وہاں جا کے پتا چلے گا اس پوٹلے میں کچھ نہیں تھا. آپ اس کو امیجن کیجئے، کوئی باہر کے ملک سے آتا ہے، دو بڑے بڑے سوٹ کیس آپ اس کے ہاتھ میں دیکھتے ہیں، آپ کہتے ہیں ماشاء اللہ اس دفعہ تو گفٹس بھر کے لائے ہیں، لیکن جب کھولتے ہیں تو نکلا کیا؟ پرانے کپڑے جو آپ نے کہا ادھر دے آتے ہیں، اور کچھ، اور کوئی دو چار کینڈیز کوکیز دے کے آپ کہتے ہیں یہاں سب کچھ ملتا ہے، آپ یہ کھا کے خوش ہو لیں. اب ان کا دل ٹوٹے گا نا. یہ ہے وہ مثال کہ جو لوگ یہاں یہ سوچے بیٹھے ہیں کہ نمازیں روزے پڑھ کے اور بہت ساری ذاتی عبادات کر کے ہم نے نیکیوں کے بہت سارے بیگیجز آگے بھیج دیے ہیں، ایکسٹرا بیگیج بھی لیے ہیں، لیکن جب وہاں جائیں گے تو وہاں جا کے بہت تھوڑا نکلے گا. یاد رکھیے، ذاتی عبادات کا بہت تھوڑا وزن ہوگا قیامت کے دن، اجتماعی معاملات کی نسبت، اللہ کے دین کی نسبت، اس کی خدمت کی نسبت اگر ہم نے اپنے پیٹ اور اپنی چیزوں کو ہی پالتے رہے تو وہاں بہت تھوڑا ہوگا. اور ذرا ڈانٹ کا انداز تو دیکھیے، الا تنفرو. دیکھیے یہ صرف ترجمہ آپ دیکھیں نا تو بس، میرے لفظوں کی ضرورت نہیں. الا تنفرو، تم نہ اٹھو گے تو یعذبکم عذاباً الیماً، تو اللہ تمہیں دردناک سزا دے گا. کیا سزا دے گا؟ جو آج امت مسلمہ کو ملی ہوئی ہے، گھروں کا سکون برباد، اولادیں نافرمان، شوہروں کی نظریں کہیں اور لگی ہوئی. جو قوم اللہ کے دین کے کاموں کے تقاضوں کو پیچھے ڈال دیتی ہے، اللہ دنیا میں بھی ان کے اوپر یہی حالات پیدا کر دیتا ہے. دنیا تنگ ہو جاتی ہے. جس دنیا کو کمانے اور سجانے اور خریدنے اور برتنے کے لیے اللہ کے راستوں میں نہ نکلے، وہی عذاب علیم بن گئی. اور نہ نکلو، اللہ کو تمہاری پرواہ نہیں. وہ یستبدل قوماً، اور وہ بدل کے لے آئے گا ایک قوم کو، غیرکم، جو تمہارے سوا ہوگی. تم بیٹھے رہو، تم اللہ کی ضرورت نہیں ہو. اللہ ڈونٹ نیڈ یو، یو نیڈ اللہ سبحانہ تعالیٰ. اللہ کا دین تمہارا ضرورت مند نہیں ہے. جس نے پوری دنیا کو بنا کے سجا کے کھلا دیا، پلا دیا، غالب کر دیا پوری دنیا پہ اتنی چیزوں کو، وہ اس اسلام کو بھی کر لے گا. تم بیٹھے رہو. ولا تدروہ شیا، اور تم اللہ کا کچھ نہ بگاڑ سکو گے، تم نہ جا کر اللہ کا کچھ نہیں کرو گے. واللہ علی کل شیء قدیر، اور اللہ ہر چیز پہ قدرت رکھتا ہے. یہاں ذہنوں میں سے لگتا ہے کہ ایک ہلچل مچائی. اب نبی کی مدد جس نے مشکل حالات میں کی، اس کا تذکرہ ہے. الا تنصروہ فقد نصرہ اللہ، اگر تم اس نبی کی مدد نہ کرو گے. نبی کی مدد کس کی مدد تھی؟ اللہ کے راستے کی، دین کی مدد. کہ یہ محمد صلی اللہ علیہ وسلم اگر آج تبوک میں اکیلے بھی نکل گئے تو کچھ پرواہ نہیں، اللہ ان کی مدد اس وقت کر چکا جب کافروں نے ان کو نکال دیا تھا ہجرت کی طرف. دشمنوں کے اندر سے اللہ نے نبی کو ایسے نکال دیا جیسے مکھن میں سے بال نکلتا ہے. تو تم سوچو کہ آج اللہ کو تمہاری ضرورت ہے، وہ اپنے نبی کی آج بھی مدد کر دے گا. جب وہ صرف دو میں کا دوسرا تھا، یہ دو میں کا دوسرا کون ہے؟ ایک نبی اور دوسرے ابو بکر صدیق. وہ جب وہ دونوں غار میں تھے، جب وہ اپنے ساتھی سے کہہ رہے تھے غم نہ کرو اللہ ہمارے ساتھ ہے، اس وقت اللہ نے اس پر اپنی طرف سے سکون قلب نازل کیا اور ان کی مدد ایسے لشکروں سے کی جو تم کو نظر نہ آتے تھے، اور کافروں کا بول نیچا کر دیا. اور اللہ کا بول تو اونچا ہی ہے، اللہ زبردست اور دانا و بینا ہے. ہجرت کی راہوں میں تین راتیں ایسی گزری کہ جنہوں نے ابو بکر صدیق کو اس مقام پہ فائز کر دیا کہ جس پہ پھر عمر فاروق ساری زندگی کی کوششوں کے باوجود نہیں پہنچ سکے. وہ تین راتیں، ایک موقع پہ اللہ کے نبی حضرت عائشہ کے ساتھ کھلے آسمان کے نیچے بیٹھے تھے. پیار سے، لاڈ سے حضرت عائشہ نے پوچھا، اللہ کے نبی، کوئی ایسا بھی ہے کہ جن کی نیکیاں آسمان کے ستاروں جتنی ہوں؟ آج کی بیوی ہوتی کہتی کوئی ہے جس کے ڈالرز آسمان کے ستاروں جتنے ہوں؟ जिसके पाउंड इतने हों, जिसके चेयर्स इतने हों, जिसकी गाड़ियां, देखिए जो दिमागों में बैठा होता है ना, वही मियां बीबी की गुफ्तगू में। आप एक छोटा सा टेस्ट ले लें, बड़ा मुश्किल है वैसे। अक्सर आप और आपके शौहर क्या बातें करते हैं, ये आपका असल है। क्योंकि इंसान बहुत खुलता है, शौहर बीवी का रिश्ता हकीकत में लिबास और जिस्म का रिश्ता है। जितना हम वहां खुलते हैं उतना किसी के आगे नहीं खुलते। जो आपकी अमूमी गुफ्तगू है ना, बस वो है आप और वो है वो। तो हजरत आयशा के जवाब पे अल्लाह के नबी ने कहा कि हाँ आयशा, उम्र फारूक की नेकियां आसमान के सितारों जितनी है। हजरत आयशा का दिल बुझ गया, कहने लगी मैं तो सोच रही थी कि आप मेरे बाप अबू बकर का नाम लेंगे। तो फिर अल्लाह के नबी ने फरमाया कि आयशा, तुम अबू बकर की नेकियों की बात करती हो और मैं आसमान के सितारे। वल्लाही हजरत उमर की सारी जिंदगी की नेकियां अबू बकर की उन 3 रातों के बराबर नहीं है जो अबू बकर ने मेरे साथ गारे सौर में गुजारी। ये है वो मकाम जहां अबू बकर की सिद्दीकियत की बात ना करें तो हक अदा नहीं होता इस बारे का। कहां अबू बकर नहीं थे जहां के अल्लाह के नबी थे और अल्लाह का दीन था। Day 1 से इस्लाम कबूल करने वाले, आपके साथ लोगों के आगे बाढ़ बन के मार खाने वाले, अपने बाल नचवाने वाले, मार खाते बेहोश हो गए। इस्लाम के बिल्कुल आगाज के दिनों में जब तबलीग के लिए अल्लाह के नबी निकले तो काफिरों ने मारा और अबू बकर सिद्दीक जो थे बीच में पड़े, उन्होंने उनको इस तरह मारा कि अबू बकर बेहोश हो गए। जब उठा के उनको घर लाए तो होश आई तो कहा ये बताओ कि मोहम्मद कैसे हैं सल्लल्लाहु अलैहि वसल्लम। और उनकी बेटियां गवाही देती हैं कि जब हम अबू बकर की कंघी करते और उनके बाल उठाते तो जड़ों समेत उनके बाल हाथों में आते थे। मैंने रब ने क्या किया, सिर्फ यहाँ आना, सिर्फ 5 नमाजें, सिर्फ रात का क़यामुल लैल और सिर्फ रोजे, इससे दीन नहीं आएगा। ऐसी मारे चोटे ना पड़े दीन नहीं आता। और अबू बकर सिद्दीक ने हर मौके पे अल्लाह के नबी का साथ दिया। कहने वाले तो यहाँ तक कहते हैं कि जमीन पे तो अबू बकर हमेशा साथ थे। अल्लाह के नबी की सारी जिंदगी देख लीजिए, अबू बकर शायद ही कोई दिनों के ना हो। हजरत आयशा कहती है जब से मैंने होश संभाला हर दिन मोहम्मद सल्लम को अपने घर आते देखा, हमेशा आते थे। हत्ता के हिजरत भी अल्लाह के नबी के साथ की, सब जा चुके हैं। कहा नहीं आप रुकिए जब तक अल्लाह का हुक्म नहीं आता। और अबू बकर यूं तैयारियां कर रहे थे हिजरत की कि जैसे कोई किसी वर्ल्ड टूर में जाने की तैयारियां करे। कोई बच्चा डिज्नीलैंड जाने पर जितना खुशी से रो पड़े, अबू बकर की आंखें छलक पड़ी थी उस वक्त जब उनको कहा कि चलिए आप भी मेरे साथ जाएंगे। हज़ाइशा कहती अगर किसी को मैंने अपने बाप को रोते ना देखा होता तो मैं कभी ना मानती कि कोई खुशी से भी रो पड़ता। ये दिल को पड़ती है। वो कहते थे मुझे इस्लाम के रास्ते में खपना है। और जब जिस गार की कहानी इस वक्त पढ़ रहे हैं, अल्लाह के नबी से कहा बाहर ठहरे, पुराना गार है, पता नहीं अंदर क्या होगा, मैं जरा सफाई तो कर लो। अंदर गए, जिस तरह से भी उसको झाड़ फूंक सके साफ किया, जो सुराख थे उसके अंदर छोटी छोटी धजियां डाली कि कोई पुरानी गार है, पुराना कोई कीड़ा ना अंदर से आ जाए। जब गार तैयार हुई फिर बैठे, कहा अल्लाह के नबी अब मैं बैठता हूँ, आप अपना सर मुबारक मेरी गोद में टिकाएं, थोड़ा आराम करें। उम्र के तो थोड़े से बराबर ही थे दोनों, 2 साल का फर्क क्या है, लेकिन कितना ख्याल था अल्लाह के नबी का। और अल्लाह के नबी की आंख लग गई। आंख लगने की देर है कि उसी गार के अंदर से एक सुराख जिसको बंद करना भूल गए थे, उसके अंदर से मोजी कीड़ा निकला। कुछ कहते हैं सांप, कोई कहता है बिच्छू। अब अबू बकर क्या करें, शोर मचा दें, हौलने लग जाए? नहीं, सिर्फ इसलिए कि नबी की नींद ना खराब हो। हिले नहीं और वो कीड़ा डसता रहा डसता रहा। जब बर्दाश्त ना हो सका वही आंसू अल्लाह के नबी के रुखसार पे गिरे तो आपकी आंख खुल गई। अबू बकर क्या हुआ? कहा बस कीड़े ने काट लिया, सांप था। अल्लाह के नबी ने अपना लुआब मुबारक लगाया और आपका अंगूठा ऐसे हो गया जैसे कुछ भी नहीं था। अल्लाह के रास्ते के जख्म अल्लाह ही भरता है। वल्लाही हमने अगर ये मजा नहीं चखा, एक दफा चख के देखिए। अबू बकर कहते हैं कैसा वक्त आया कि अगर काफिर अपने कदमों की तरफ देखते तो हम दे नीचे थे। गारे सौर नीचे है, यानी जब ऊपर चढ़ते हैं तो यूं डाउन जाके नीचे घुसते हैं। काफिर ऊपर खड़े हैं देख रहे हैं, अल्लाह ने मकड़ी से जाला बनवा दिया, कबूतरी ने अंडे दे दिए, क्या अल्लाह मुझे और आपको अपने दीन के लिए चुनेगा? मेरे जैसे कमजोर बंदे ने अल्लाह का दीन संभालना है? नहीं, अल्लाह फरमाते हैं मैं अल्लाह के अपने कामों को खुद बड़ा करता हूँ। लिहाजा इन फिर वसिकालन, निकलो, बस निकलना पड़ेगा। हाँ ख्वाह हल्के हो या बोझल, हल्का और बोझल क्या वेट ज्यादा या वेट कम है? नहीं, असबाब जो भी हैं, हुक्म आके जाना पड़ेगा। खुशी से जाओ या ना खुशी से, खुशहाली है या तंग दस्ती है, साजो सामान की कसरत है या बेसरो सामानी है, तुम्हारे हालात मुवाफिक हैं या गैर मुवाफिक हैं, بیمار ہو یا صحت مند ہو، جوان ہو کہ تندرست ہو، ضعیف ہو کہ کمزور ہو، جاننا تو پڑے گا، تم سب کو نکلنا پڑے گا. کیسا پیار کرنے والا نبی لوگوں کو کہہ رہے ہیں نکلو نکلو، ہر طرح نکلو اور جہاد کرو اللہ کی راہ میں اپنے مالوں اور اپنی جانوں کے ساتھ. تم اس کو برا کہہ رہے ہو حالانکہ یہ تمہارے حق میں بہتر ہے اگر تم جانو. آج یہ پیغام دب گیا. آج مسلمانوں نے اس سبق کو بھلا کر غیروں کی اتنی مار کھائی، اتنی چوٹیں پڑ گئی مسلمانوں کو کہ اللہ کی پناہ. دیکھیے اللہ اپنے دین کے تقاضوں کے لیے ہمیں لا رہا ہے. مجھے ایسے لگ رہا ہے کہ ڈانٹ پڑ رہی ہے، ساکل تم، خفا ہو رہا اللہ تعالیٰ. تمہیں اتنی خواہشیں، زمین کی خواہشیں، زمین کے فائدے، چھوڑ جانے والی چیزوں کے پیچھے پڑے ہو اور ساتھ لینے والی چیزوں کو چھوڑا ہوا ہے. اللہ کی طرف چلو اس سے پہلے کہ وہ تمہیں لے جائے. اللہ تمہارا محتاج نہیں ہے، تم اس کے محتاج ہو. کیا آج پھر تبوک کا موقع نہیں ہے؟ کیا آج پھر اسلام کی ضرورت نہیں ہے؟ آج کوئی کافروں کے حملے تو دیکھے اور ہمارا کوئی سونا تو دیکھے جو ہم لمبی گہری چا کے سو رہے ہیں. کیا آج ہمارے دل بوجھل ہوتے ہیں؟ کیا آج ہم اسلام کی حالت دیکھتے ہیں؟ ہم ڈونیشن تو جمع کرتے ہیں ایسے ملکوں کے لیے کہ جہاں پہ مسلمانوں پہ مصیبت ہے، لیکن ہم اس مصیبت کو ختم کرنے کا الٹیمیٹ کتنا کرتے ہیں؟ آج جہالت میں ہم آگے، غصے میں آگے، سستیوں میں ہم سب سے آگے. لوگ ہنس رہے ہم پہ کہ دیکھو یہ ہے مسلمان آج کے، اور آج ہم دیکھیں کہ اسلام ہمیں پکار رہا ہے. آج اسلام کو ہماری ضرورت ہے. یاد رکھیے ایک چھوٹا جرم ہوتا ہے اور ایک بڑا جرم ہوتا ہے. آج کے دور میں دین کے لیے کھڑا نہ ہونا یہ کرمنل قسم کی نیگلیجنس ہے. اپنے آپ نگلیکٹ کر رہے ہیں. اگر آج میں اور آپ اللہ کے دین کے لیے نہیں اٹھ رہے، جو کر سکتے ہیں جس طرح کا موقع ہے، ہمارے تو یہ بھی موقع بھی ہیں کہ ہم اپنی ذات کی اصلاح کر کے، اپنے بچوں کی اصلاح کر کے خود تو دین سیکھ لیں، پھر آپ دیکھیے گا کہ اسلام آئے گا. کافروں کی کوششوں سے نہیں، ہماری سستیوں سے، ہماری نااہلیوں سے دین کا مورال گرا. ایک شادی کے لیے سال ہر سال پلاننگ کرتے ہیں، چھوٹی چھوٹی بچوں کو، چھوٹے سے بچے کو ہم ایڈمائر کرتے ہیں، خوب پڑھو، شاباش، کتنے گریڈز آئے ہیں، کتنے نمبرز آئے ہیں، لیکن ہم آخر میں الٹیمیٹ دنیا کمانے کے لیے پڑھتے اور پڑھاتے ہیں، اور جو علم بھی ہے اس کی بھی میراث صرف دنیا. حضرت علی رضی اللہ تعالیٰ عنہ کہا کرتے تھے، مجھے اس مال سے کیا مطلب کہ اگر حلال سے ملا تو حساب دینا پڑے گا اور اگر حرام سے ملا تو عذاب کا ذریعہ ہوگا. یعنی دونوں حالوں میں جس مال کو دو دو ہاتھ سے کمانے کے لیے اور خرچنے کے لیے ہم جیتے ہیں، کل ہماری زندگی میں ایک دن کا بھی اضافہ نہیں کر پائے گا.